الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. خواتین و حضرات, ہم میزان حصہ دوم میں قانون معیشت کا مطالعہ کر رہے ہیں. یہ اس حصے کا چوتھا باب ہے. پچھلی نشست میں ہم نے عقل الاموال بالباطل کو سمجھنے کی کوشش کی, یعنی تیسری چیز جس کو معیشت سے متعلق اسلامی شریعت نے قانون کے طور پر نافذ کرنا چاہا ہے وہ یہ ہے کہ باطل طریقوں سے کوئی چیز نہ کھائی جائے. اب ظاہر ہے کہ اگر باطل طریقوں سے دوسروں کا مال لینا ممنوع ہے, اور میں یہ عرض کر چکا کہ اس میں بعض چیزیں تو ایسی ہیں کہ جن میں بحث کی گنجائش نہیں ہے, یعنی آپ امریکہ میں چلے جائیں, برطانیہ میں چلے جائیں, آپ پاکستان میں آ جائیں, آپ ملائیشیا میں آ جائیں, جب یہ سوال ہوگا کہ کیا چوری کر کے کسی کا مال لے لینا چاہیے تو کوئی انسان بھی اس کے حق میں رائے نہیں دے گا. کیا غبن کر کے, خیانت کر کے, غلط بیانی کر کے, دھوکہ دے کر, رشوت کے ذریعے سے دوسروں کا مال لینا چاہیے؟ عالمگیر سطح پر انسان اسے باطل ہی قرار دیتے ہیں. لیکن بہت سی صورتیں اطلاقی ہوتی ہیں. میں نے آگے جو چیزیں بیان کی ہیں ان کے بارے میں یہ لکھا ہے کہ نبی صلی اللہ علیہ وسلم نے اس کی جو صورتیں اپنے زمانے میں ممنوع قرار دیں وہ یہ ہیں. ان میں سے ایک ایک چیز کو سمجھ لینا چاہیے. پہلی بات یہ کہ ایک اصول کا بیان ہے, قرآن مجید نے کر دیا, لا تاکلوا اموالکم بینکم بالباطل, تم آپس میں ایک دوسرے کا مال باطل طریقوں سے نہ کھاؤ. اب یہ دیکھیے کہ کون سا طریقہ باطل ہے, یہ اطلاق ہے, یہ اصول کا بیان نہیں ہے. میں کئی مرتبہ یہ توجہ دلا چکا ہوں کہ ہمارے ہاں جو احادیث کا ذخیرہ ہے, یعنی رسالت مآب صلی اللہ علیہ وسلم کا وہ علم جو اخبار احاد کے طریقے پر منتقل ہوا ہے, وہ اپنی نوعیت کے لحاظ سے اطلاقی ہے. یہ بہت بڑی غلطیوں میں سے ایک غلطی ہے کہ بعض موقعوں کے اوپر اس اطلاقی معاملے سے اصول اخذ کر لیے جاتے ہیں. یہ الٹا طریقہ ہے. یہ دیکھنا چاہیے کہ یہ اطلاق کس اصول کی روشنی میں ہوا ہے, اور جب یہ اطلاقی ہیں تو پھر یہ ابدی بھی نہیں ہوتے, کیونکہ پھر یہ دیکھنا پڑتا ہے کہ وہاں صورتحال کیا تھی, معاملے کی نوعیت کیسی تھی, کیوں آپ نے یہ حکم دیا, کیا جو بات اس وقت کہی گئی تھی وہ ایسی ہے کہ آج بھی وہ ہم سے متعلق ہوگی یا وہ انہی حدود و شرائط میں رہے گی. محض بات کو واضح کرنے کے لیے میں توجہ دلا رہا ہوں کہ رسالت مآب صلی اللہ علیہ وسلم نے اپنے بعد میں یہ فیصلہ کیا کہ الائمت من قریش, میرے بعد حکومت قریش کو منتقل ہو جائے گی. اس کو اطلاق میں رکھ کر دیکھیے تو صورتحال یہ ہوگی کہ وہ گروہ, وہ جماعتیں کون سی ہیں جن کے مابین اس وقت اقتدار کی کشمکش ہو سکتی ہے. رسالت مآب صلی اللہ علیہ وسلم کے بعد سیاسی صورتحال کیا تھی, تو اس میں حضور نے یہ فیصلہ سنایا. اور ایک دوسری چیز یہ ہے کہ آپ اس کو ایک ابدی حکم سمجھ لیں اور پھر یہ کہیں کہ قیامت تک مسلمان جب اپنے لیے حکمران کا انتخاب کریں گے تو کسی قریشی کو تلاش کریں گے. تو یہ غلطی ہوتی ہے. تمام روایات جو کچھ بھی ہیں, یعنی رسالت مآب صلی اللہ علیہ وسلم کو جب کوئی مستقل بذات حکم دینا ہوتا ہے تو یا تو اللہ تعالیٰ اس کو قرآن مجید میں بیان کر دیں گے یا وہ سنت کے طور پر قائم کیا جائے گا, یعنی تمام صحابہ کرام اس کو منتقل کریں گے, رسالت مآب صلی اللہ علیہ وسلم ایک ایک شخص تک اس کو پہنچائیں گے. اطلاق کی نوعیت کی چیزیں یہ کسی ایک شخص کے ساتھ زیر بحث آ سکتی ہیں, دو اشخاص کے ساتھ زیر بحث آ سکتی ہیں. اطلاق میں آپ کسی اصول کو اس وقت کی صورتحال سے متعلق کرتے ہیں, تو اس میں دو چیزوں کی ضرورت ہوتی ہے. یعنی اگر اس کو حقیقی طریقے سے سمجھنا ہو تو دو چیزوں کی ضرورت ہوگی. एक इस चीज़ की ज़रूरत होगी कि ये देखा जाए वो क्या उसूल है जिसका इतलाक़ किया जा रहा है, और दूसरे ये कि वो क्या सूरत हाल है जिस पर इतलाक़ किया जा रहा है। दोनों को जब तक सामने नहीं रखा जाएगा वो बात समझ में नहीं आएगी, और उससे एक के बाद दूसरी गलती पैदा होती चली जाएगी। मैंने अलाइमत मिन कुरैश के बारे में आपको मिसाल दी, चुनाचे हमारे यहाँ फ़िक्र की किताबों में लिख दिया गया कि मुसलमान जब भी अपने लिए हुक्मरान का इंतखाब करेंगे उसको कबीला कुरैश से होना चाहिए, और फिर इसके बाद इस पर इजमा का दावा कर दिया गया। इसी तरह की सूरत हाल और बहुत से मामलों में हुई है। मैं इर्तदाद की बहस में अर्ज़ कर चुका हूँ कि वहाँ भी यही हुआ है, यानी रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने एक ख़ास सूरत हाल में कुरान मजीद में बयान करदा एक कानून का इतलाक़ किया है, लेकिन हमने उसको एक मुस्तकिल बिज़ात चीज़ समझ लिया। यही मामला अगर गौर कीजिए तो रजम की सज़ा में हुआ है। तो रिवायात में जो कुछ बयान होता है हर तालिब इल्म को ये समझ लेना चाहिए कि वह अपनी नौइयत के लिहाज से इतलाकी होता है, और जब वह इतलाकी है तो फिर ये भी जानना ज़रूरी है कि किस उसूल का इतलाक़ किया गया है, किस कायदे का इतलाक़ किया गया है, किस मुस्तकिल बिज़ात हिदायत का इतलाक़ किया गया है, और ये भी जानना ज़रूरी है कि वो चीज़ क्या है, वो सूरत हाल क्या है जिस पर इतलाक़ किया गया है। इन दोनों के बाहमी रब से ये फ़ैसला होगा कि वो चीज़ उस वक्त से मुतल्लक है या कोई अबदी चीज़ बन गई, यानी जब हम इन मराहल से उसको गुजारेंगे उसके बाद ये मालूम होगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसकी जो सूरत अपने ज़माने में ममनू करार दी वो ये है, चीज़ें बेचना इससे पहले कि वो कब्ज़े में आए। अब ये देखिए ना कि ये एक चीज़ है, बयान कर दीजिए। मैंने मीज़ान में जिन रवायात में ये बातें आई हैं उन सब के हवाले दे दिए हैं, उनको आप निकाल कर देख सकते हैं। चीज़ें बेचना इससे पहले कि वो कब्ज़े में आए, कदीम तमद्दुन में अगर आपने किसी चीज़ की ख़रीदो फरोख्त का मामला कर लिया और अभी वो कब्ज़े में नहीं आई तो मालूम नहीं कैसे कैसे नज़ात पैदा हो सकती हैं। लेकिन दौर जदीद में अगर आप देखें तो बेशुमार चीज़ें हैं जिनके बै और शरा के मामला तय हो जाते हैं और वो अभी कब्ज़े में नहीं आई होती, और उसके साथ ही ऐसा नज़्म भी वजूद में आ चुका है कि उसमें इसका कोई एहतमाल नहीं होता कि कोई नज़ा पैदा हो जाएगी। तो असल चीज़ क्या है? असल चीज़ ये है कि चीज़ें बेचना इससे पहले कि वो कब्ज़े में आए ये कोई उसूली हिदायत नहीं है, ये एक इतलाकी चीज़ है, चूँकि उस ज़माने के हालात के लिहाज से इससे नज़ात पैदा होते थे, इसमें दूसरों को नुकसान पहुँचने का अंदेशा था, इस वजह से आपने इससे रोक दिया। अब अगर हम इस वक्त के तमद्दुन के लिहाज से ऐसा एहतमाम कर लेंगे कि उसमें कोई नज़ा पैदा ना हो, कोई चीज़ ज़रर का बायस ना बने, कोई चीज़ गरर का बायस ना बने, यानी कोई धोखा ना हो जाए किसी शख्स के साथ, कोई नुकसान ना पहुंच जाए, तो यही चीज़ जायज़ हो जाए। इसी उसूल पर इन सब चीज़ों को समझिए। चीज़ें बेचना इससे पहले कि वो कब्ज़े में आए, ढेर के हिसाब से गल्ला ख़रीद कर उसे अपने ठिकानों पर लाने से पहले बेच देना, यानी गल्ला ख़रीद लिया, ढेरों के हिसाब से ख़रीद लिया, आप अभी अपने ठिकाने पर लाए ही नहीं, आपने उसको सौदा कर लिया और दूसरे आदमी ने भी उसको वहाँ से नहीं उठाया और फिर सौदा कर लिया और फिर तीसरे आदमी ने भी उसका सौदा कर लिया, तो इसमें बाज़ औक़ात ऐसी पेचीदगियाँ पैदा हो जाती थी कि सौदे पर सौदा होता चला जाता था, और उसके बाद जब चौथा या पांचवा आदमी गल्ला उठाने के लिए जाता था तो उस पर कुछ और ही इंकशाफ होता था, तो इससे भी रोक दिया गया। यानी आप पहले वहाँ से ढेर के हिसाब से आपने गल्ला ख़रीदा है तो उठा के लाइए, उसके बाद जब वो आपकी मलकियत बन जाए तो फिर आगे बात कीजिए। देहाती के लिए किसी शहरी की ख़रीदो फरोख्त, अब ये देखिए क्या चीज़ है, यानी एक देहाती आदमी है, मंडी बाज़ार से वाकिफ़ नहीं है, कुछ मालूम नहीं यहाँ मार्केट में कैसे कैसे लोग भरे हुए हैं, दलाल किस्म के लोग हैं, आए और किसी शहरी ने धोखा दे दिया, फरेब दे दिया। मुझे याद है कि हमारे बचपन में जानवरों की मंडी लगती थी, मुझे भी एक दो मरतबे अपने वालिद के साथ जाने का इत्तेफ़ाक़ हुआ, और वहाँ ऐसे ऐसे शातिर लोग होते थे कि वो कुछ नहीं मालूम कि आप जो जानवर लेकर गए हैं वो भी ले जाएं और रकम भी ले जाएं, تو اس طرح کی بہت سی چیزیں اس زمانے کے تمدن کے لحاظ سے ہوتی تھیں جو لوگوں کے لیے ضرر یا غرر کا باعث بن جاتی تھی، یعنی یا نقصان کا باعث بن جاتی تھی یا دھوکے کا باعث بن جاتی تھی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے روکا، محض دھوکہ دینے کے لیے ایک دوسرے سے بڑھ کر بولی دینا، یعنی ایک تو یہ ہے کہ آپ حقیقی خریدار ہیں اور نیلام ہو رہا ہے، اس میں آپ نے بولی دی آپ واقعی خریدنا چاہتے ہیں، ایک یہ ہے کہ دو چار پانچ لوگوں نے طے کر لیا کہ فلاں چیز کی قیمت بڑھانی ہے، اس میں ایک نے بولی دی دوسرے نے بولی دی، یہ ظاہر ہے کہ دھوکہ دینے کا عمل ہے، اس سے روکنا ہی چاہیے۔ چنانچہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس سے بھی روکا، کسی شخص کے سودے پر اپنا سودا بنانے کی کوشش کرنا، یعنی ادھر میں بھاؤ تاؤ کر رہا ہوں، ایک دوسرے صاحب آئے اور انہوں نے آ کے کوئی دو روپے زیادہ دے دیے، یہ اخلاقی لحاظ سے ٹھیک نہیں ہے۔ آپ نے دیکھا ہوگا کہ کوئی ایک شخص مسافر ہے اور کسی جگہ جانا چاہتا ہے، کسی ٹیکسی والے کے ساتھ معاملہ کر رہا ہے، بات کر رہا ہے، ایک دوسرا آدمی بھی چاہتا ہے کہیں جانا، تو عام طور پر اگر وہ اخلاق عالیہ کا پر کاربند رہنے والا ہے تو کھڑا ہو جائے گا، دیکھے گا کہ یہ شخص اپنا معاملہ کر لے، اگر اس کے ساتھ نہیں معاملہ ہوتا تو پھر میں پیشکش کروں گا۔ تو یہ اخلاقی لحاظ سے کوئی اچھی چیز نہیں ہے کہ ایک آدمی اپنا سودا بنانے کی کوشش کر رہا ہے اور آپ اس کا سودا بگاڑ دیں اور آگے جا کر خود کوئی پیشکش کر دیں۔ محاکلہ، یعنی کوئی شخص اپنی کھیتی خوشوں میں بیچ دے، ابھی گندم کی فصل ہو گئی، آپ نے اس کی برداشت نہیں کی، بس جیسے خوشوں میں ویسے بیچ دیا، اب ہو سکتا ہے کہ بعد میں جب کٹائی ہو تو جھگڑا کھڑا ہو جائے، دوسرے کے لیے کوئی چیز دھوکے کا باعث بن جائے۔ خوشوں میں بہرحال متعین تو نہیں کیا جا سکتا کہ کتنی گندم ہوگی کیا ہوگی، قیمت بھی تخمینے کے لحاظ سے، اس میں بھی ضرر کا اندیشہ ہے اور غرر کا بھی اندیشہ ہے، تو آپ نے اس سے بھی روکا۔ مزابنہ، یعنی کھجور کے درخت پر اس کا پھل درخت سے اتری ہوئی کھجور کے عوض بیچنا، میں نے تو اپنے باغ میں پھل اتار لیا، اس کا ڈھیر لگا ہوا ہے کھجور ہے، اور میں یہ کہتا ہوں کہ دیکھیے یہ 10 سیر کھجور ہیں، اس کے عوض میں اس درخت کے اوپر جتنی کھجور ہے اس کا معاملہ مجھ سے کر لیجیے، اس میں بھی وہی چیز پیدا ہوتی تھی، یعنی بعض اوقات تخمینہ لگانے میں، اندازہ کرنے میں بڑی غلطی ہو جاتی تھی۔ درخت کے اوپر پھل ہے، آسان نہیں ہوتا اس کا تخمینہ لگانا، اگر تو دو درختوں ہی میں موازنہ ہو رہا ہے تو چلیے پھر بھی وہ قابل قبول ہوگا، لیکن ادھر تو متعین طور پر 10 سیر 20 سیر 2 من 4 من کھجور پڑی ہوئی ہے، دوسری جانب درخت پر ہے، تو اس میں بھی ضرر و غرری کا اندیشہ ہوتا تھا، جس کی وجہ سے اس سے روکا گیا۔ معمہ، یعنی درختوں کا پھل کئی سال کے لیے بیچ دینا، کئی سال کے لیے بیچ دینا، 3 سال 4 سال 5 سال کے لیے آپ معاملہ کر لیں، اب اس سال کیا پھل آیا ہے، اگلے سال کتنا پھل آئے گا، کہیں ایسا تو نہیں ہوگا کہ آندھی آ گئی، طوفان آ گیا، سارا کھیت ہی برباد ہو گیا، سارا باغ اجڑ گیا، تو اس میں چونکہ بہت سے احتمالات ہیں اور خریدنے والے کو شدید نقصان ہو سکتا ہے، چنانچہ اس سے بھی روکا گیا۔ سنیا، یعنی بیع میں کوئی مجہول استثناء باقی رکھا جائے، خرید و فروخت کا ایک معاملہ ہوا، میں نے کوئی چیز آپ سے خریدی ہے، تو اس کی کیا صورت ہوتی تھی، اس کی صورت یہ تھی کہ مثال کے طور پر، اس کی صورت یہ تھی کہ غلہ بیچنے والا مثال کے طور پر یہ کہہ دیتا کہ میں نے یہ غلہ تیرے ہاتھ بیچ دیا، مگر اس میں سے تھوڑا نکال لوں گا، یعنی یہ غلے کا ڈھیر ہے بیچا، اور یہ کہا کہ بھائی یہ سارے کا سودا کر لو، 10 روپے میں میں تمہیں بیچ دیا یہ غلہ، لیکن جب میں تمہیں یہ اٹھواؤں گا تو اس موقع پر تھوڑا سا نکال لوں گا۔ تھوڑا سا کیا مطلب ہے، یعنی 5 سیر 10 سیر کیا ہوگا، ممکن ہے کہ اس پر جھگڑا کھڑا ہو جائے، تو اس میں بھی وہی چیز ہے کہ ضرر کا بھی امکان ہے اور غرر کا بھی امکان ہے، چنانچہ اس سے بھی روکا جائے گا۔ ملامسہ، یعنی ہر ایک دوسرے کا کپڑا بے سوچے سمجھے چھو لے اور اس طرح اس کی بے منعقد ہو جائے، میلوں ٹھیلوں میں جہاں منڈی لگی ہوتی تھی بعض اوقات ایسے کیا جاتا کہ بس میں نے آپ کا کپڑا چھو لیا اور میں نے کہا کہ بس اس کی بے ہو گئی، بھائی اس کو دیکھا جائے گا، یہ جانا جائے گا کیا ہے کیا نہیں ہے، اس طریقے کا جوا کھیلنے کا سا انداز اختیار کرنا، یہ بھی ضرر غرر کا باعث بن جاتا تھا۔ منابضہ، یعنی ہر ایک اپنی کوئی چیز دوسرے کی طرف پھینک دے اور اس طرح اس کی بے منعقد قرار پائے، आपने फेंकी वो फलां जगह तक जाके गिर गई, उन्होंने फेंकी कहा भी थी बैमनकद हो गई। तो इसमें भी अगर आप गौर करें तो जो कुछ जुआ खेलने का सा अंदाज है वो पैदा हो जाता था, और ये चीज़ भी ज़रर और गरर दोनों का बायस बनती थी। बैला हबलिल हबला, यानी ऊँट इस तरह बेचे जाएँ कि ऊँटनी जो कुछ जने फिर उसका वो बच्चा हामिला हो और जने तो उसका सौदा तय हुआ, यानी लीजिए तीन नस्लों में जाके सौदा तय हो गया। ये तरीका भी बड़े फसादात का बायस बन जाता था, इसमें भी बड़े झगड़े पैदा हो जाते थे और बाज़ अवकात तलवारें खिंच जाती थीं। यानी ये ऊँटनी इस वक्त जो कुछ जन रही है अगर वो बच्चा ही आप ख़रीदना चाहते हैं तो ख़रीद लीजिए, वो ये कह रहे हैं कि ये ऊँटनी है जो कुछ ये जनेगी फिर उसका वो बच्चा हामिला हो यानी इतनी उम्र को पहुँचे और फिर वो जने तो वो जो कुछ जनेगा उसका सौदा तय हुआ। तो इस तरह के जो सौदे किए जाते थे जाहिलियत में वो लोगों के लिए झगड़ों का बायस बन जाते थे, नुकसान का बायस बन जाते थे। उसमें बाज़ अवकात कमज़ोर लोगों को इस तरह की बातों में लाकर धोखा दे दिया जाता था। ये अगर देखना तो देहाती मंडियों में अब भी देखा जा सकता है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने इन्हें ममनू करार दिया। बैउल हसाद यानी कंकरी की बै, इसकी दो सूरतें बिलमूम राइज थी। एक ये कि अहले जाहिलियत ज़मीन का सौदा तय कर लेते फिर कंकरी फेंकते और जहाँ तक वो जाती उसे ज़मीन की मसाहत करार देकर मबी की हैसियत से ख़रीदार के हवाले कर देते। यानी आपको ज़मीन बेचनी है, ज़मीन बेचने का एक तरीका ये है कि आप उसकी पैमाइश कीजिए, उसके लिहाज से कीमत तय कर लीजिए। कीमत पहले तय हो जाती कि हम आपको ये ज़मीन बेच देंगे, अब गोया एक तरह से उसकी किस्मत है कि आपने कंकरी फेंकी वो आधे एकड़ पर जाकर गिर गई या एक कनाल के फासले पर जाकर गिर गई, उसका सौदा तय हुआ। दूसरी ये कि कंकरी फेंकते और कहते कि ये जिस चीज़ पर पड़ेगी वही मबी करार पाएगी। इसमें भी देख लीजिए कि वही जुए किसी सूरत हाल है, और जुए के बारे में ये बात कुरान मजीद ने वाज़े कर दिया, आगे ज़ेर बहस भी आ जाएगी कि ये हकीकत में मुसलमानों के दरमियान इंसानों के दरमियान झगड़े का बायस बनता है। यानी इसके जो मफासिद हैं वो गिनवाए नहीं जा सकते। चुनाचे जहाँ जहाँ पर भी इसकी रूह पाई जाती है या इसके कुछ आसार हैं या इसका कोई शायबा है वो अपने अंदर वही इल्लत रखेगा और उससे लोगों को रोकना चाहिए। दरख्तों के फल बेच देना इससे पहले कि उनकी सलाहियत वाजे हो, यानी अभी कच्चे फल हैं, कीरियाँ हैं, आम का दरख्त है, आपने बेच दिया। अब ये बात वाजे है कि फल को पकने में बहुत से मराहल से गुजरना होता है, इसमें भी नज़ात झगड़े और मालूम नहीं क्या क्या चीज़ें पैदा हो जाती थी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इससे भी रोका। बाली बेच देना इससे पहले कि वह सफ़ेद होकर आफतों से महफूज हो जाए, ये वही चीज़ है। यानी फल बेच देना या ये है कि आपने गंदम की बालियाँ ही बेच दीं इससे पहले कि वह सफ़ेद होकर आफतों से महफूज हो जाए। इसमें देखिए आफतों से महफूज हो जाए मतलब यह कि अभी कुछ पता नहीं कि किन मराहल से गुजरेगी ये फसल। अपने भाई के हाथ कोई ऐसी चीज़ बेचना जिसमें ऐब हो इल्ला ये कि उसे वाज़ह कर दिया जाए, ये तो एक बड़ी ही सी चीज़ है, ज़ाहिर है कि इसमें बड़ी अखलाकी की बात है। आप जानते हैं कि आपकी फ़लाँ चीज़ में ये ख़राबी है, ये नक्स है, तो अखलाकी उसूल इसी बात का तकाजा करते हैं कि वह नक्स वाज़ह तौर पर बताइए, उस ख़राबी पर दूसरे को मुत्तला कीजिए। अगर वो उस ख़राबी और उस नक्स को जानने के बाद उसको ख़रीद लेता है तो बहुत अच्छी बात है, लेकिन उसको छुपाना ये फरेब देना है, दूसरे को धोखे में रख कर उससे माल हासिल कर लेना है। ऊँट या बकरी का दूध उन्हें बेचने से पहले उनके थनों में रोक कर रखना, यानी आप बकरी बेच रहे हैं, आप दूसरे को ये तासुर है कि ये तो दो सेर दूध देती है या तीन सेर दूध देती है, लेकिन जब दोनों बैठे तो पहली मरतबे तो दो सेर दूध निकला क्योंकि आपने थनों में रोक रखा था, और उसके बाद मालूम हुआ कि बात तो ठीक नहीं थी। तो ये भी एक तरह का फरेब है, एक तरह का धोखा है। बाज़ार में पहुंचने से पहले आगे जाकर ताजरों से मिलना और उनका माल ख़रीदने की कोशिश करना, ये उस ज़माने में होता था कि अभी ताजर बाहर से सामान लेके आए हैं, काफ़िले चले आ रहे हैं, अभी वो मंडी में आएंगे, मंडी की क्या सूरत हाल है, वहाँ क्या भाव होंगे, वहाँ पहुँचने से पहले ही आपने जाके ख़रीदारी कर ली। इसमें इधर मंडी के लिए भी कोई चीज़ नुकसानदेह हो जाती थी और बाज़ अवक़ात उन ताजरों के लिए भी वो फरेब और धोखे का बायस बन जाती थी। यानी उन्हें इस तरह शीशे में उतार लिया जाता था कि जिसमें वो बेचारे अपना माल बेच लेते थे, बाद में उन्हें आकर मंडी में या बाजार में ये मालूम होता था कि सूरत हाल तो बिल्कुल उससे मुख्तलिफ थी। तो इससे भी उस ज़माने में रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को रोक दिया। किसी चीज़ की पेशगी कीमत देकर इस तरह बै करना कि तैयार होने पर वो चीज़ ले ली जाएगी, इल्ला ये कि मामला एक मुअय्यन माप और एक मुअय्यन तोल के साथ और एक मुअय्यन मुद्दत के लिए किया जाए। यानी इसमें भी वही चीज़ है कि मजहूल तरीके से ये मामला नहीं होना चाहिए, बल्कि आप ये बताएं कि आप एक आदमी के साथ अगर ये बात तय कर रहे हैं कि वो आपको मकान बना के देगा या चारपाई बना के देगा या मेज़ बना के देगा, तो उसका डिज़ाइन क्या होगा, उसमें क्या मटेरियल लगेगा, वो किस सूरत, हर चीज़ को मुतय्यन कर लीजिए, फिर ठीक है। लेकिन अगर ऐसा नहीं है, आपने कहा कि भाई ये मेरा 10 मरले का प्लॉट है, इस पर मुझे मकान बना दो, अब सवाल ये है कि वो तो अपनी मर्ज़ी से एक मकान बना देगा ना, वो मकान आपको पसंद नहीं आता, आप उस पर 10 एतराज़ात कर देते हैं, आप रकम तय कर चुके हुए हैं। अच्छा, अगर तय नहीं की दोनों जानब, तो फिर तो बड़े फसाद का अंदेशा है। तो इस चीज़ को भी इसी उसूल पर समझना चाहिए कि ज़रर और गरर के इम्कान के पेश नज़र इससे रोका गया है। मुखाबरा यानी बटाई की वो सूरतें इख्तियार की जाएँ जिनमें खेती वाले का मुनाफा मुअय्यन करार पाए। यानी आपने ये तय किया कि ये मेरा खेत है और इस खेती में आप अगर इस हिस्से की पैदावार लेंगे तो मैं इस दूसरे हिस्से की पैदावार लूँगा। अब हो सकता है कि उस हिस्से में पैदावार अच्छी ना हो, तो एक तरह से आपने खेती में भी जुआ खेला। लेकिन अगर बटाई की ये सूरत है कि आपने ये तय कर लिया है कि जो कुछ भी पैदावार होगी उस पैदावार के 2 हिस्से में मैं ले लूँगा, 3 हिस्से आप ले लेंगे, या आधा मैं ले लूँगा आधा आप ले लेंगे, इसमें कोई ऐप की बात नहीं है। यानी खेती वाले का मुनाफा आपने मुअय्यन कर दिया कि वो तो इतना ले ही लेगा, अब जो बचेगा वो मेरा है। तो ये तरीका जो है इसको भी नबी सल्लल्लाहु अलैहि वसल्लम ने रोका, इसलिए कि इसमें वही सूरत कमोबेश पैदा हो जाती है जो सूद में हम देखते हैं। ज़मीन इस तरह बटाई पर देना कि ज़मीन के एक मुअय्यन हिस्से की पैदावार ज़मीन के मालिक का हक करार पाए। यानी उस पहली बात में ये था कि खेती वाले का मुनाफा आपने मुअय्यन कर दिया कि आपको तो हर हाल में 10 सेर गंदम मिल जाएगी, बाकी जो है वो मेरे पास है, मुमकिन है 10 सेर वहाँ हो और बचने वाले बचे 1 सेर। तो ज़ाहिर है कि इसमें बेइंसाफ़ी का अंदेशा था। इस दूसरी सूरत में ये है कि आपने ज़मीन के एक हिस्से की पैदावार के बारे में ये तय कर लिया। ऐसी जायदादें जो अभी तकसीम ना हुई हों उनके शरीकों को ख़रीदने का मौका दिए बगैर उन्हें बेच देना, इल्ला ये कि हदूद मुतय्यन हो जाएं और रास्ते अलग कर दिए जाएं। यानी जायदाद है, माँ बाप का घर है, मकान है, अब जाहिर है उसमें हो सकता है 10 लोग शरीक हों, ज़मीन है, मौरूसी ज़मीन है, आप उसे बेच रहे हैं, उसमें दूसरे लोग भी हिस्सेदार हैं, और आप उनको ख़रीदने का मौका दिए बगैर बेच देते हैं, तो ये चीज़ बड़ी बेइंसाफ़ी का बायस हो जाएगी। उसका तरीका ये है कि आप उनको मौका दें और ये कहें कि आप चाहें तो मेरा हिस्सा ख़रीद लें, वरना मैं किसी दूसरे को बेच दूंगा। लेकिन अगर जायदाद तकसीम हो गई है, अगर उसके हदूद मुअय्यन हो गए हैं, अगर ये तय हो गया है कि ये हिस्सा है जो आपकी मलकियत है, तो फिर ये ज़रूरी नहीं, फिर आपको हक हासिल है कि अगर आपको कोई बेहतर ग्राहक मिलता है तो आप उसको बेच लीजिए। लेकिन जायदाद में ये चीज़ें मुतय्यन नहीं हैं, तब बहरहाल पहला हक उन्हीं लोगों का है कि जो उसमें शरीक है। ये बिल्कुल इंसाफ की बात है और हमारे यहाँ भी इसको एक उसूल के तौर पर माना जाता है। मैं जैसे कि अर्ज़ कर चुका हूँ, ये भी एक बिल्कुल इतलाकी चीज़ है। बै व शरा और मुज़ारत वगैरह की ये सूरतें हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने ममनू करार दी। यानी मैंने रवायात के ज़खीरे से, अखबार अहाद के ज़खीरे से वो सारी सूरतें बयान कर दी। हमारे यहाँ ये बड़ी गलती होती है कि जब भी अबवाब हदीस की किताबों में पढ़ाए जाते हैं तो इस तरह पढ़ाए जाते हैं कि ये गोया कोई अबदी अहकाम है, ये इतलाकी अहकाम है। यानी जो उसूल इनमें कार फरमा है वो अबदी हैं, ज़रर नहीं होना चाहिए, गरर नहीं होना चाहिए, जुआ नहीं होना चाहिए, सूद नहीं होना चाहिए, जुल्म नहीं होना चाहिए, बेइंसाफ़ी नहीं होनी चाहिए, किसी झगड़े को सामने रख कर कोई काम नहीं करना चाहिए, कोई ऐसा सौदा नहीं करना चाहिए कि जो बायस नज़ा हो जाए, ये उसूल है, ये उसूल तो अबदी हैं। यानी ये सैयदना आदम के ज़माने में भी ऐसे ही थे, ये रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में भी ऐसे ही थे और ये क़यामत तक इसी तरह रहेंगे। لیکن مختلف صورتوں پر ان کا اطلاق زمانے اور حالات کے لحاظ سے ہوگا۔ رسالت مآب صلی اللہ علیہ وسلم نے اپنے زمانے میں جب ان کا اطلاق کیا تو ان ابدی اصولوں کو اپنے زمانے کی ان صورتوں سے متعلق کر کے ان کا اطلاق کیا، اور بالکل درست اطلاق کیا۔ اب ظاہر ہے کہ اگر وہ صورت تبدیل ہو گئی ہے، وہ معاملہ تبدیل ہو گیا ہے، یا تمدنی حالات نے ایسی تبدیلی کر دی ہے کہ اب اس میں کوئی ضرر غرر یا وہ جو اصل علت ہے وہ مفقود ہو گئی ہے، تو پھر ان کا حکم بھی تبدیل ہو جائے گا۔ بیع و شراء اور مزارت وغیرہ کی یہ صورتیں ہیں جو نبی صلی اللہ علیہ وسلم نے ممنوع قرار دی ہیں، ان کے بارے میں یہ بات یہاں واضح رہنی چاہیے کہ ضرر و غرر کی جس علت پر یہ مبنی ہے، یعنی اصل علت کیا ہے، ضرر اور غرر، یہ بنیادی اصولی چیز ہے۔ ضرر و غرر کی جس علت پر یہ مبنی ہے، وہ اگر شرائط و احوال کی تبدیلی سے کسی وقت ان میں مفقود ہو جائے تو جس طرح ان کی ممانعت ختم ہو جائے گی، یعنی شرائط تبدیل ہو گئے، احوال تبدیل ہو گئے، تو اب ظاہر ہے کہ یہ صورت نہیں رہے گی۔ یہ بالکل ایسے ہی ہے جیسے میں نے مثال دی ہے کہ قافلے سفر کرتے ہیں، معلوم نہیں رات کو کہاں جائیں گے، رابطہ بھی ہوگا یا نہیں ہوگا، تو اس موقع کے اوپر اگر میں اپنے بیٹے یا بیٹی کو بھیج رہا ہوں تو 10 احتیاطیں کروں گا۔ آج کے زمانے میں سفر میں یہ تبدیلی آ گئی کہ جہاز میں بٹھا دیجیے اور آپ مطمئن ہوتے ہیں کہ اس میں کوئی خطرہ نہیں ہے، وہ امریکہ چلی جائے گی یا چلا جائے گا، تو آپ وہ احتیاطیں ملحوظ نہیں رکھتے۔ اسی طریقے سے بیع و شراء اور کاروبار کی صورتیں بھی بہت کچھ تبدیل ہو گئی ہیں۔ اب یہ دیکھیے کہ بہت سی خریداری اب انٹرنیٹ پر ہو رہی ہے، تو اس میں ہمیں پورا اطمینان ہوتا ہے کہ کسی دھوکے کا کوئی امکان نہیں ہے، یہ چیز ختم ہو گئی، وہ علت مفقود ہو گئی۔ جس طرح ان کی ممانعت ختم ہو جائے گی، اسی طرح تمدن کے ارتقاء کے نتیجے میں یہ علت اگر کسی حادث معاشی معاملے میں ثابت ہو جائے تو اس کی بات بھی باقی نہ رہے گی۔ یعنی اصل چیز وہ علت ہے، اس اصول کا اطلاق کرنا ہے۔ ہو سکتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں کوئی ایسا معاملہ نہ ہو جس میں ضرر غرر پایا جاتا ہو، لیکن اب اس کی صورت ایسی بن گئی ہو کہ ہم یہ کہہ سکیں کہ اس میں تو دھوکہ ہے، اس میں تو نقصان ہے۔ نئی نئی صورتیں وجود میں آتی رہتی ہیں، جوئے کی کتنی نئی صورتیں وجود میں آ گئی ہیں، سود کی کئی نئی صورتیں وجود میں آ گئی ہیں، ضرر اور غرر منڈیوں کے کتنے معاملات ہیں جو بالکل نئے ہیں، تو ان کے اوپر بھی اسی طریقے سے ان اصولوں کا اطلاق ہوگا۔ یعنی اگر کوئی ماضی کا معاملہ ہے اور وہاں علت مفقود ہو گئی ہے زمانے کی تبدیلی کے ساتھ، تو اس کی ممانعت ختم ہو جائے گی، اور اگر کوئی نیا معاملہ ہے اور وہاں یہ علت پیدا ہو گئی ہے تو اس کی اباحت ختم ہو جائے گی۔ یہ علت اگر کسی حادث معاشی معاملے میں ثابت ہو جائے تو اس کی اباحت بھی باقی نہ رہے گی۔ سود اور جوا بھی اسی عقل الاموال بالباطل میں داخل ہے، یعنی عقل الاموال بالباطل، اس میں جو چیزیں بہت نمایاں ہیں، متعین ہیں، جن پر ساری دنیا کا اتفاق ہے، وہ چیزیں چوری ہے، غبن ہے، خیانت ہے، کم تولنا ہے، ملاوٹ کرنا ہے، ان میں کوئی بحث نہیں ہے۔ اللہ تعالیٰ نے سود اور جوئے کو بھی ان میں شامل کیا ہے، وہ اسی کے تحت ہیں۔ ان کے بارے میں قرآن مجید کا نقطہ نظر ہم یہاں کسی قدر تفصیل سے بیان کریں گے، اس پر ہم اگلی نشست میں بحث کریں گے۔ عقل الاموال بالباطل کی یہ بحث اصلاً پایہ تکمیل کو پہنچ گئی ہے۔ دو چیزیں چونکہ ہمارے یہاں بڑی اہمیت کی حامل ہیں، اور باقی دنیا کا اس کے معاملے میں طرز عمل اس نوعیت کی احتیاط کا نہیں رہا، اس وجہ سے ان پر تفصیلی بحث کی ضرورت ہے۔ اقول و قولی ھذا واستغفر اللہ لی ولکم ولسائر